नेपालको कला साहित्य तथा संस्कृतिको फाँटमा चर्चित व्यक्तिहरूसँग आफ्नो खसखस राख्ने क्रममा यसपटक हामीले निम्त्याएका छौँ मंगले। मंगले अर्थात् मालती मंगले नाटकको मुख्य पात्रको भूमिका निर्वाह गरेर नाट्य क्षेत्रमा चर्चित बन्नुभएका कलाकार हरिबहादुर थापा। विक्रम सम्बत 2009 असार 7 दिन कटुञ्जे भक्तपुरमा जन्मिनु भएका थापा 2028 सालमा प्रशिक्षार्थी रङ्गकर्मीको रूपमा तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा प्रवेश गरी कलाकार कर्मचारी हुँदै निर्देशक पदसम्म पुग्नु भएको थियो। बालकृष्ण सम, माधव घिमिरे, भीमनजी तिवारी, सत्यमोहन जोशी, श्यामदा वैष्णव, विजय मल्ल जस्ता नाटककारहरूका नाटकमा अभिनय गरिसक्नुभएका थापा शुभराज्य विशेष पदक, गोरखा दक्षिण बाहु, इन्द्र राज्य लक्ष्मी पुरस्कार, वीरेन्द्र ऐश्वर्य पदक, सर्वनाम पुरस्कार आदिले विभूषित हुनुभएको छ। अमर सिंह, शकुन्तला, फर्केर हेर्दा, भीमसेन थापा, भित्तेगढी, देउकी लगायत थुप्रै नाटकहरूमा मुख्य पात्रको भूमिका निर्वाह गर्नुहुने थापाले सबैभन्दा चर्चित र सबैभन्दा लामो समयसम्म मञ्चन भएको मालती मंगले समेतमा अभिनय रहेको छ भन्नु परोइन। मंगलेको उपनामले चिनिने कलाकार हरिबहादुर थापाले हालै न्युयोर्कको अफ ब्रोडवेमा स्थानीय नेपाली कलाकारहरूको साथमा जोडियोस फत्किएका मनहरूको मञ्चन गर्नुभएको थियो। आगामी योजनाको बारेमा हाम्रो प्रश्नको उत्तरमा यही नाटकका समूहलाई नेपालमा लगेर मञ्चन गर्ने धोको रहेको बताउनु भएको थियो। अभिनयलाई निरन्तरता दिने क्रम र नेपाली नाट्य इतिहासका झलकहरू वर्तमानका युवाहरूलाई परिचय दिने उद्देश्यले झन्डै 2 वर्ष अघि सर्वनामको रङ्गमञ्चमा विभिन्न कालखण्डमा प्रदर्शन भएका 10 नाटकको भूमिका प्रस्तुत गर्नुभएको थियो। हालै मात्र न्युयोर्क र वासिङटन डिसीमा स्थानीय संस्थाबाट रङ्गमञ्च सम्राट उपाधिबाट सम्मानित हुनुभएका तिनै कलाकार हरिबहादुर थापासँग रङ्गकर्म र रङ्गमञ्च सम्बन्धी चाखलाग्दो कुराकानी गर्ने जमर्को गरेका छौँ। त आउनुहोस् उहाँलाई खसखस.com स्वागत गरौँ।
कलाकार हरिबहादुर थापाज्यू, तपाईँलाई खसखस.com स्वागत छ।
धन्यवाद आशुजी।
हालै रङ्गमञ्च सम्राट उपाधिले न्युयोर्कमा विभूषित हुनुभयो, कस्तो अनुभव गर्नुभयो?
अब रङ्गमञ्चमा म लागेको झन्डै 5 दशक जति हुन लाग्यो। अब विभिन्न समयमा विभिन्न रङ्गकर्मका कार्यहरू मैले गरेँ र त्यही रङ्गकर्मकै कार्य गर्ने सिलसिलामा म अमेरिका आइपुगेँ। अमेरिकामा आएर मैले नेपाली साहित्यलाई, नेपाली नाट्य साहित्यलाई अन्तर्राष्ट्रिय रङ्गमञ्चको राजधानी न्युयोर्क सहरमा अफ ब्रोडवेमा नेपाली नाटक मञ्चन गर्नको लागि मैले प्रयास गरेँ र त्यसमा स्थानीय कलाकारहरूलाई समेटेर त्यो अशेष मल्लज्यूले लेख्नु भएको नाटक जोडियोस भत्किएका मनहरू भन्ने नाटक चाहिँ हामीले अफ ब्रोडवेमा हामीले मञ्चन गर्यौँ र त्यस मञ्चन पछि चाहिँ यहाँ न्युयोर्कमा एउटा नाटकको माहौल, नाटकप्रति मान्छेहरूको अभिरुचि र यहाँका दर्शकहरूले चाहिँ जुन प्रशंसा गर्नुभयो र त्यसबाट म ज्यादै नै उत्साहित भएँ र त्यही उत्साहित हुने क्रममा न्युयोर्कको चाहिँ यहाँ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्युयोर्क च्याप्टर छ, त्यो न्युयोर्क च्याप्टरले चाहिँ मलाई तपाईँले अब यत्रो लामो समयसम्म नेपाली नाटक क्षेत्रमा योगदान पुर्याउनु भयो र नेपाली नाट्य साहित्यलाई विश्व रङ्गमञ्चको राजधानी अफ ब्रोडवेमा पनि हाम्रो नेपाली साहित्य, नेपाली नाटकलाई मञ्चन गराउन तपाईँले यत्रो प्रयास गर्नुभयो र पहिलो पटक हाम्रो नेपाली साहित्य विश्व रङ्गमञ्चमा यसरी प्रदर्शन भयो, त्यसमा हामी ज्यादै खुसी छौँ र यही सिलसिलामा तपाईँलाई चाहिँ हामी रङ्गमञ्च सम्राटको रूपमा हामी सम्मान गर्न चाहन्छौँ। यहाँको के छ विचार भनेर उहाँहरूले मलाई प्रस्ताव राख्नुभयो यो संस्थाका अध्यक्ष राजेन्द्र श्रेष्ठज्यूले। त्यसपछि चाहिँ अनि मैले भने कि राजेन्द्रजी ठिकै छ, अब मैले अब आफ्नो क्षेत्रमा सक्दो योगदान अहिलेसम्म पुर्याउँदै आएको छु र तपाईँहरूले यसरी मलाई सम्मान गर्ने जुन एउटा प्रस्ताव राख्नुभयो म तपाईँहरूप्रति आभार व्यक्त गर्दै म यो तपाईँहरूको सम्मानलाई स्वीकार गर्न तयार छु भनेर भने र उहाँहरूले मलाई त्यो सम्मानको कार्यक्रम राख्नुभयो र त्यही सिलसिलामा मैले आजभन्दा दुई वर्ष अगाडि सर्वनाम थिएटरमा पाइलाहरू नामक एउटा चाहिँ दस मैले विगतमा गरेका नाटकहरूको दसवटा टुक्रा 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 गरेर दस टुक्रा दसवटा नाटकको टुक्रालाई चाहिँ एउटै सिडी एउटै घिसिडीमा चाहिँ मैले रेकर्ड गरेर राखेको थिएँ। त्यो चाहिँ लाइभ मञ्चन भएको थियो सर्वनाम थिएटरमा। त्यस बेला चाहिँ त्यो कार्यक्रमलाई उद्घाटन गर्नको लागि चाहिँ राष्ट्रकवि माधव प्रसाद घिमिरेज्यू र वरिष्ठ संस्कृतिविद डाक्टर सत्यमोहन जोशीज्यू उहाँहरू दुईजनाले संयुक्त रूपमा त्यो कार्यक्रमको उद्घाटन गर्नुभएको थियो।
ठिक छ, यो तपाईँको नाट्यकर्महरूको बारेमा हामी पछि कुरा गरौँला पक्कै पनि। मैले चाहिँ नि प्रतिक्रिया तपाईँको कस्तो अनुभव रह्यो यो रङ्गमञ्च सम्राट उपाधिले तपाईँलाई विभूषित गरिदिएको भन्ने मैले प्रतिक्रिया जान्न खोजेको थिएँ। पक्का त सुखद कुरा नै हो, तर पनि तपाईँका कुरा अरूले पनि सुनन् भनेर राखेको। यो त भयो जनस्तरको कुरा भयो होइन, सरकारी स्तरमा तपाईँलाई चाहिँ नि नाट्यकला नाट्य सङ्गीत नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको प्राज्ञ सभासद पनि हुनुभयो चार वर्षको पदावधिमा होइन। सरकारी स्तरमा यो बाहेक तपाईँले अरू कुनै मान सम्मान विभूषितहरू केही हुनुभएको छ?
अब सरकारी स्तरमा मैले मान सम्मान विभूषित बनाएको मतलब अब उभिरहेको समय अनुसार म प्रज्ञा प्रतिष्ठानमा नाटक विभागमा म काम गर्ने मान्छे हुँ र त्यही मैले मेरो आफ्नो क्षेत्रमा काम गरेको कदर स्वरूप त्यति बेला राजा महाराजाहरूले सम्मान गर्ने प्रचलनहरू थियो। त्यो प्रचलन अनुसार गोर्खा दक्षिण बाहु पनि मैले प्राप्त गरेको छु। त्यसलाई अब सरकारी भन्ने कि के भन्ने त्यो एउटा
सरकारी भन्नु पर्यो नि
हो। अब त्यसपछि चाहिँ नेपाल प्रज्ञा प्रतिष्ठानबाट कलाकारहरूलाई प्रदान गरिने उच्च स्तरको पुरस्कार इन्द्र राज्य लक्ष्मी पुरस्कार भन्ने स्थापना गरिएको थियो र त्यो इन्द्र राज्य लक्ष्मी प्रज्ञा पुरस्कार पनि मैले प्राप्त गरेको छु। यो पनि सरकारी स्तरबाट नै मान्नुपर्छ, सरकारी स्तरबाट पाएको चाहिँ यो दुईटा र अनि अर्को अब वीरेन्द्र ऐश्वर्य सेवा पदक त्यो पनि अब सरकारी नै भन्नुपर्ला अब त्यति बेलाको स्थितिमा र यस्तै यस्तै
अरू केही अघि भन्नुभयो यहाँले तपाईँ रङ्गमञ्चमा पाँच दशकदेखि लागिरहनु भएको छ। जनस्तरमा र सरकारी स्तरमा जे जति तपाईँलाई मान सम्मान विभूषितहरू हुनुभएको छ नि खुसी हुनुहुन्छ?
खुसी छु, म आफ्नो क्षेत्रमा जुन मैले योगदान पुऱ्याएँ र त्यो योगदान पुऱ्याएको कदर स्वरूप सबैतिरबाट चाहिँ मलाई सम्मानहरू गरिरहनु भएको छ। त्यसको लागि सम्मान गर्ने सङ्घ संस्था र म व्यक्तिहरूलाई पनि उहाँहरूलाई हार्दिक धन्यवाद दिँदै म खुसी छु। यस
गुनासो त छैन
छैन छैन र हालै गत वर्ष चाहिँ मैले लुनकरण दास गङ्गादेवी चौधरी साहित्य कला मन्दिरबाट प्रदान गरिने हरेक वर्ष यो रङ्गकर्मीलाई प्रदान गरिने पुरस्कार नाट्य सम्राट बालकृष्ण समज्यूको नाउँबाट स्थापित छ त्यो पुरस्कार। त्यो पुरस्कार पनि मैले गत वर्ष मैले प्राप्त गरेको थिएँ।
ए हजुर, खुसी लाग्यो तपाईँको यो उपलब्धि सुन्दरी
धन्यवाद।
अब यहाँले भन्नुभयो न्युयोर्कमा अफ ब्रोडवे थिएटरमा जोडियोस भतिएका मनहरू नाटक मञ्चन गर्नुभयो।
हजुर,
कस्तो अनुभव गर्नुभयो? पहिलो पटक नेपाली नाटक विदेशमा त्यो पनि अफ ब्रोडवेमा।
हजुर, मलाई म ज्यादै नै भाग्यमानी सम्झन्छु यस मानेमा, किनभनेदेखि अहिलेसम्म विश्वका अनेकन भाषाका नाटकहरू ब्रोडवेमा मञ्चन हुने चलन रहेछ त्यहाँ, र त्यो चलनमा चाहिँ हाम्रो नेपाली नाटक अहिलेसम्म पनि मञ्चन नभएको र हाम्रो नेपाली नाटक अहिले मञ्चन गराउनु पाउँदा र नेपाली नाटकले पनि त्यो रङ्गमञ्चमा प्रवेश पाउँदा म ज्यादै नै खुसी छु र विविध भाषाका नाटकहरू त्यहाँ मञ्चन हुँदो रहेछन् र विविध भाषाका नाटकहरू मञ्चन हुने क्रममा हाम्रो नेपाली नाटक अहिलेसम्म चाहिँ प्रवेश नपाएकोमा नेपाली साहित्य नेपाली नाट्य साहित्य भने त एउटा उच्च कोटिको साहित्य हो, त्यो साहित्यले चाहिँ त्यहाँ प्रवेश पाउँदा अवश्य पनि म गौरवान्वित भएको छु। म मात्रै होइन कि हाम्रो राष्ट्रले नै त्यस मानेमा गौरव महसुस गर्नुपर्छ जस्तो मलाई लाग्दछ।
अनि त्यहाँ प्रवेश गर्नको लागि प्रक्रियाहरू के रहेछन्? त साह्रै कठिन प्रक्रिया छन् कि सरल प्रक्रिया छन् कि पैसा पनि खर्च हुन्छ कि के भनिदिनुहुन्छ?
हुन्छ, त्यहाँ प्रवेश गर्नको लागि चाहिँ अब मुख्य कुरा त हामीलाई हलको कुरा हो। त्यो हलको व्यवस्थापन मिलाउनको लागि अलिकति कठिनाई भनौँ, त्यहाँ अब त्यहाँको सर्टेन नियमहरू मान्नु पर्ने हुँदो रहेछ। त्यो नियमहरू मानेर अब उनीहरूको लाग्ने कस्ट चाहिँ हामीले तिरेपछि उनीहरूको हामीले र उनीहरूको सम्झौता अनुसार टाइम कन्फर्म गरिसकेपछि अनि उनीहरूले हल चाहिँ हामीले उनीहरूको नियम अनुसार हामीले रकम तिरिसकेपछि अनि त्यो हल हामीले प्राप्त गर्दा रहेछौँ। त्यो
निकै महँगो हुँदो रहेछ शुल्क, हल शुल्क
हामीले चाहिँ 200 एक दिनमा चाहिँ 200 गऱ्यौँ। 200 गर्दाखेरि चाहिँ लगभग 3000 जति भाडा लाग्यो त्यो हलको, हलको मात्रै। अनि अरू बाहिरी खर्च त भेट्दै छँदैछ। अर्को अर्को दिन हामीले गर्दाखेरि चाहिँ त्यस्तै अर्को 100 जम्मा 300 गऱ्यौँ। 300 गर्दाखेरि एकचोटि गर्दाखेरि लगभग 3000 एक दिनको, 200 गऱ्यौँ। अर्को 100 गर्दाखेरि चाहिँ त्यस्तै 1200-1300 जति लागेको छ हल भाडा।
भनेपछि सहभागिताको हिसाबले कस्तो रह्यो त? अब नाफा नोक्सानको कुरा त नगरौँ, त्यो त बेग्लै छ, तैपनि आर्थिक बोझ पऱ्यो कि परेन तपाईँलाई?
परेन, परेन, आर्थिक बोझ हामीलाई केही पनि परेन। जसरी त्यहाँबाट हामीले टिकटबाट आर्थिक सङ्कलन गऱ्यौँ, त्यो टिकटबाट आर्थिक सङ्कलन गरेकोमा खर्च र नाफा झन्डै झन्डै बराबरी जस्तो, खासै केही नाफाको रूपमा हामी भएनौँ। हामीलाई चाहिँ के खुसी लाग्यो भनेदेखि हाम्रो आफ्नो रकम चाहिँ हाम्रो त्यहाँ लाग्नु के अरे खर्च भएन, जुन टिकटबाट उठ्यो त्यहीबाट नै हामीलाई सबै कुरा पर्याप्त भयो, हामी नाफाको रूपमा चाहिँ हामी जान सकेनौँ।
तर भनेको भनेको मतलब सहभागिता राम्रै रह्यो दर्शकहरूको?
एकदमै राम्रो, एकदमै राम्रो। 300 हामीले गऱ्यौँ, एक एउटा सोमा 158 सिट हुँदो रहेछ त्यो हलको। त्यहाँ चाहिँ विभिन्न किसिमको हल हुँदो रहेछन्, 500, 200, 150, 175, त्यस्ता त्यस्ता चाहिँ 1000-2000 त्यहाँ हलहरू हुँदो रहेछन् त्यो के अरे उसमा ब्रोडवेमा। र यो अब यो चाहिँ अफ ब्रोडवेमा हामीले मञ्चन गरेको चाहिँ अफ ब्रोडवेको एउटा थिएटरमा हामीले मञ्चन गऱ्यौँ। त्यो चाहिँ 158 सिटको हल थियो त्यो, त्यो चाहिँ 300 हामीले गऱ्यौँ, 300 हाउसफुल भयो।
अनि सहभागिताको हिसाबले चाहिँ कस्तो, हामी नेपाली समुदायकै मान्छे बढी थिए कि?
नेपाली होइन, नेपाली मात्रै होइन कि, विदेशीहरू पनि सहभागिता हुनुभयो। एक सोमा मेरो अन्दाजमा पहिलो सोमा चाहिँ 15 जति, 15-20 जति विदेशीहरू हुनुहुन्थ्यो। दोस्रो सोमा त्यस्तै 10-12 हुनुहुन्थ्यो अनि लास्टको सोमा पनि त्यस्तै 10-12 हुनुहुन्थ्यो।
विदेशी दर्शकहरूको प्रतिक्रिया कस्तो रह्यो?
एकदम एकदमै राम्रो उहाँहरूले महसुस गर्नुभयो। नेपाली नाटक, नेपाली कलाकारहरू पनि यति दक्ष हुँदो रहेछन्, यस्तो किसिमको स्मुथसँग चाहिँ तपाईँहरूले चाहिँ तपाईँ डाइरेक्टरले यो नाटकलाई यसरी चाहिँ समन्वय गरेर मञ्चन गर्नुभयो, हामी ज्यादै नै चाहिँ प्रभावित भयौँ। विश्वका अरू नाटकहरू पनि हामीले हेरेका छौँ यहाँ यहाँका थिएटर, विभिन्न थिएटरमा अरू नाटक हेर्दाखेरि तपाईँहरू नेपाली नाटक, नेपाली साहित्य पनि विश्वको साहित्य, विश्वको रङ्गमञ्चसँग तपाईँहरू चाहिँ प्रतिस्पर्धा गर्न सक्नुहुन्छ। तपाईँहरूको कला, तपाईँहरूको चाहिँ प्रस्तुति हामीलाई चाहिँ ज्यादै नै राम्रो लाग्यो भनेर त्यति बेला हामीले चाहिँ लाइभ रूपमा हामीले इन्टरभ्यू पनि लिएका छौँ। त्यो इन्टरभ्यू हामीले भिडियोमा सङ्कलन पनि गरिराखेका छौँ। त्यो चाहिँ अब उपयुक्त समयमा उपयुक्त ठाउँमा हामी काहीँ देखाउन पनि सक्छौँ।
पहिलोपटक यसरी नाटक मञ्चन गर्नुभयो विदेशमा, न्युयोर्कको ब्रोडवेमा।
हजुर,
तपाईँलाई पक्कै पनि यसको संयोजन गर्न त गाह्रो भयो होला, के कस्तो समस्या देख्नुभयो?
यसमा चाहिँ अब मेन कुरा चाहिँ अब पहिला नाटक अब गर्नको लागि स्क्रिप्टको तयारी होइन, स्क्रिप्टको तयारी गर्नु पर्दाखेरि यो स्क्रिप्टको कन्सेप्ट चाहिँ अशेष मल्लज्यू र म दुईजना बसेर हामीले कन्सेप्ट बनायौँ। कन्सेप्ट बनाइसकेपछि उहाँले चाहिँ लेख्नुभयो. अब म चाहिँ अमेरिका यसरी जाँदैछु, त्यहाँ चाहिँ एउटा नेपाली नाटक मञ्चन गरौँ न भनेर हामी दुईजनाको त्यहाँ सल्लाह भयो काठमाडौँमा. म अमेरिका जाने सिलसिलामा त्यहाँ हाम्रो सल्लाह भयो. सल्लाह हुँदाखेरि एउटा नयाँ काम गरौँ न भनेर उहाँको मेरो सल्लाह भयो. र यसमा सल्लाहको म चाहिँ अमेरिकामा कहिलेकाहीँ मात्रै आउने, मेरो मिसेस चाहिँ यहाँ अलिकति लामो समयदेखि यहाँ उनी बस्ने गरेको हुनाले उनले पनि प्रेरित गरिन् कि यहाँ एउटा नाटक कमै आफ्नो नाटक फिल्डको मान्छे एउटा नाटक लिएर आएर देखाउने वातावरण मिलाउनुहोस् न, के अरे लिएर आउनुहोस् न, यहाँ म साथीभाइहरूलाई पनि म कोअर्डिनेट गराइदिन्छु, तपाईँ आएर नाटक मञ्चन गर्नुहोस् भनेर मेरो मिसेसले पनि प्रेरित गरिन् मलाई यो कुरामा. अनि त्यही प्रेरित गरिसकेपछि अनि मैले र आशिष मल्लज्यूले सल्लाह गऱ्यौँ, ल त एउटा त्यसैदेखि नाटक लेखौँ भनेर सल्लाह गरिसकेपछि त्यति बेला ज्वलन्त चाहिँ हाम्रो देशमा अब भूकम्प भर्खर गइरहेको थियो. यो वैशाख 12 गति गत साल हाम्रो वैशाख 12 गतिको भूकम्प गएको अनि यसो विचार गर्यो, अब एउटा राम्रो विषय लिउँ, एउटा हाम्रो भूकम्पबाट धेरै हाम्रा नेपालीहरू चाहिँ पीडित भएका छन्, ती पीडितहरूलाई चाहिँ कसरी चाहिँ राहत पुर्याउने, त्यो भूकम्प आइसकेपछिको परिस्थिति कस्तो भयो हाम्रो देशमा, कति मानिसहरूले दुःख पाए, कति मानिसहरूले बिछोड हुनु पर्यो, कति मानिसहरूको चाहिँ बालबालिकाहरू मरे होलान्, वृद्धहरू मरे होलान्, कति असहाय भयो होलान्, कति चाहिँ पीडा भयो होला, यही पीडाहरूलाई हामीले समेटेर चाहिँ एउटा नाटक बनाउन भन्ने हाम्रो सल्लाह हुँदाखेरि अनि त्यही सल्लाह अनुसार उहाँले चाहिँ त्यो नाटक लेख्नुभयो. अनि त्यो लेखेर स्क्रिप्ट चाहिँ म लिएर यहाँ आएँ. आइसकेपछि अब त्यसलाई त मञ्चन गराउनु पर्यो. मञ्चन गराउनु पर्दाखेरि चाहिँ कलाकारहरू नेपालबाट लिएर आएर यहाँ गर्ने त सम्भव कुरो भएन भनेपछि अनि यहीँकै स्थानीय कलाकारहरूलाई चाहिँ समेटेर अब कोही छ पहिलोपटक रङ्गमञ्चमा उत्रेका कलाकारहरू पनि परे त्यसमा होइन, कोही चाहिँ के अरे रङ्गमञ्चमै नउत्रेका कलाकारहरू पनि जम्मा 13-14 हाम्रो कलाकारमा विभिन्न किसिमका र कोही चाहिँ अलिकति राम्रा कलाकारहरू पनि परे त्यसमा. यहाँ पनि अलिअलि रङ्गमञ्च सम्बन्धी काम गरेका कलाकारहरू जस्तै यहाँ न्युयोर्कमा काम गर्ने कलाकारहरूमा नाटक क्षेत्रमा काम गर्ने सहदेव पौडेल भन्ने एकजना भाइ हुनुहुन्छ, उहाँलाई पनि मैले समेटेँ. समेटेपछि उहाँले पनि अनि कोअर्डिनेट गर्नुभयो र त्यस्तै अरू कलाकारहरू सबैले चाहिँ अरू कलाकारहरूलाई पनि जुटाइयो. जुटाएर चाहिँ अनि हामीले यस्तो यस्तो गर्ने विचार छ, एउटा नयाँ काम गरौँ, तपाईँहरूको के छ त विचार भन्दाखेरि हुन्छ हामी ज्यादै उत्साहित छौँ र यो काम गरौँ भनेर सबै साथीभाइहरू बसेर सल्लाह गरेर निकै कलाकारहरूलाई प्रयोग गरेर अनि चाहिँ त्यो नाटक मञ्चन भएको हो.
यो त भयो नाटक मञ्चनको लागि स्क्रिप्ट र कलाकारको कुरा. रङ्गमञ्च सजावटको कुरामा कस्तो अनुभव भयो?
रङ्गमञ्च सजावटमा खासै यसमा चाहिँ अब त्यसमा हामीले रङ्गमञ्च सजावटलाई त्यति हामीले उद्दिएनौँ, के अरे फोकस चाहिँ हामीले रङ्गमञ्च सजावटपट्टि चाहिँ हामीले त्यति दिएनौँ. सजावटको त्यस्तो किसिमको सिन पनि हामीले त्यहाँ राख्नको लागि चाहिँ जोड गरेनौँ. कारण किन त भनेदेखि अब भूकम्प गएको विषयलाई हामीले त्यो नाटक बनाएका छौँ. भूकम्प गएको विषय चाहिँ एक साउन्डबाट इफेक्ट दिने र त्यहाँ एउटा सिम्बोलको रूपमा चाहिँ धरहरा, एउटा हाम्रो धरहरा जुन हाम्रो चाहिँ एउटा नेपालको परिचयको रूपमा चाहिँ धरहरालाई मानिन्छ, त्यो धरहरा त हाम्रो भत्कियो, थियो त्यो भत्किएको एउटा सिम्बोल हामीले राखेर पुरै नाटक चाहिँ हामीले त्यही एउटा सिनमै मात्रै गऱ्यौँ. खासै त्यो अब त्यति रङ्गमञ्च सजावटमा हामीले त्यति चाहिँ दुःख भोग्नु परेन हामीलाई र दुःख भोग्ने स्थिति पनि हामीले लिएनौँ, एउटा सिम्बोलको रूपमा मात्रै हामीले प्रस्तुत गऱ्यौँ सजावटलाई.
यो सुखद कुरा हो. तर अब यो नाटक न्युयोर्क बाहेक अन्त पनि देखाउने तपाईँको योजना छ कि के छ?
यो नाटकलाई चाहिँ अब अरू स्टेटबाट पनि कोही साथीहरूले कुराहरू चाहिँ त गर्नुभएको छ यहाँ अमेरिकाको लागि र अब विदेशमा जस्तो भनौँ न अस्ट्रेलियामा भनौँ क्यानाडामा पनि कुराहरू चाहिँ गर्नुभएको छ. अब यो मञ्चन अब यसमा चाहिँ 10-12-15 हाम्रो टोली छ, त्यो 12-15 टोलीलाई अब यही त खर्च वर्चको व्यवस्था गर्नु पर्दाखेरि त्यो ठाउँमा जानको लागि अलिकति वायरको पनि बजेटिङ मिलाउनु पर्यो. त्यस कारण चाहिँ उहाँहरू चाहिँ छलफलमा हुनुहुन्छ, दुई तिन चार ठाउँमा चाहिँ छलफलमा हुनुहुन्छ, त्यो टुङ्गोमा चाहिँ पुगिसकेको छैन. र अर्को एउटा कुरा चाहिँ मेरो मनमा लागेको के कुरा छ भनेदेखि हामी अमेरिकामा हाम्रो देशबाट कलाकारहरू झिकाएर नृत्यका कार्यक्रम, गायनका कार्यक्रम, प्रहसनका कार्यक्रम आदि इत्यादि कार्यक्रमहरू चाहिँ त हामीले यहाँ गरिरहेकै छौँ, होइन? अब नेपालका कलाकारहरू हामी झिकाएर अमेरिकामा त्यस्तो किसिमको कार्यक्रमहरू चाहिँ गरिरहन्छौँ। तर मेरो मनमा चाहिँ के लाग्यो भनेदेखि, यो नाटक हामीले यहाँ अमेरिकामा तयार पार्यौँ र यो नाटकलाई चाहिँ अमेरिकाका यहीँ केही स्थानीय कलाकारहरू हाम्रो नेपाली कलाकारहरूलाई समेटेर यो नाटक तयार पारेको हुनाले यो नाटकलाई चाहिँ नेपालमा पनि लगेर देखाउन, नेपालमा लगेर देखा एउटा नयाँ काम त यहाँ अफ ब्रोडवेमा नेपाली नाटक पहिलो पटक मञ्चन भयो, एउटा इतिहास त कायम भयो, अर्को इतिहास चाहिँ यो नाटकलाई हामीले नेपालमा लगेर देखाउँ भन्ने मेरो भित्र चाहना चाहिँ त्यो छ। त्यो चाहिँ कति सम्भव हुन्छ के हुन्छ म अब निकट भविष्यमै अब अगस्तमा म चाहिँ काठमाडौँ नेपाल जान्छु, त्यो गइसकेपछि त्यहाँ चाहिँ त्यो माहौल बनाएर त्यहाँका कलाकारहरूलाई म बोलाएर चाहिँ यो नाटक उहाँ मञ्चन गराउने मेरो चाहिँ इच्छा त्यो छ। अब कति सफल होला कति नहोला त्यो चाहिँ अब समयले नै देखाउँछ, किनभनेदेखि अब भनौँ नि यहाँबाट अब 10-15 कलाकार जानु पऱ्यो, प्रेम फेयरको कुरा भयो, अब यसमा चाहिँ अब यहाँका कलाकार साथीहरूले हामीलाई त्यहाँ खान बस्नको लागि चाहिँ हामीलाई केही पनि चाहिँदैन र हामीले यहाँ काम पनि मानौ, अब सब यहाँ त सबै काम गरेर बसिरहनु भएको छ, उहाँहरूले यत्रो चाहिँ समय दिएर 3-4 महिना लाग्यो त्यो नाटक तयार पारेर देखाउनको लागि, समय भनेको बेला उहाँहरूले समय दिएर उहाँ यहाँका कलाकारहरूको त्याग देखेर म देख्दाखेरि म ज्यादै नै प्रभावित भएको छु। यस्तो उहाँहरूको उत्साहलाई चाहिँ ध्यानमा राखेर यो नाटक नेपालमा लगेर देखाउन भन्ने चाहना छ र उहाँहरूले त्यसमा चाहिँ अरू त हामी सेक्रिफाइस गर्न सक्छौँ तर हामी टिकटको फेयरको व्यवस्था मिलाउनुहोस् न त डाइरेक्टर साहबले, तपाईँ अब प्रड्युसर पनि तपाईँ, डाइरेक्टर पनि तपाईँ, सबै तपाईँ भएको हुनाले तपाईँले यो किसिमको माहौल मिलाउनु भयो भनेदेखि हामी नेपालमा पनि गएर यो नाटक देखाउनको लागि तयार हुन्छौँ भन्ने यो कलाकार साथीहरूको पनि त्यो चाहना छ। अब त्यो चाहिँ म नेपाल गइसकेपछि भनौँ न हाम्रो गभर्मेन्टमा अब संस्कृति मन्त्रालय भयो, परराष्ट्र मन्त्रालय भयो, उहाँहरूलाई गएर म प्रपोजल चाहिँ राख्छु, त्यस्तो छ हाम्रो नेपाली नाटक चाहिँ यहाँ लिएर आएर यसरी देखाउन त पहिलोपटक अफ ब्रोडवेमा मञ्चन भएको नाटक भन्ने मेरो चाहना चाहिँ त्यो छ। अब उहाँहरूले सरकारले के गर्छ, मेरो आफ्नो खर्चीबाट हालेर 15-20 लाख रुपियाँ मैले खर्च गरेर म लानु त सक्दिनँ, त्यस कारण गभर्मेन्टलाई चाहिँ मैले रिक्वेस्ट गर्ने विचार गरेका छु, अब त्यो कतिसम्म सफल हुन्छ के हुन्छ त्यो समयको कुरा हो।
ल, हाम्रो यो शुभकामना छ यसको लागि चाहिँ तपाईँको यो भनौँ न सुविचारले,
धन्यवाद,
सुविचारले चाहिँ नि यथार्थता पाओस् र हामीले चाहिँ उल्टो काम पनि एक हिसाबले चाहिँ उल्टो तर राम्रो काम अमेरिकामा बसेका नेपाली कलाकारहरूले नेपालमा गएर रङ्गमञ्चको काम सहभागी हुन पाइयोस् त्यो पनि सुख राम्रो कुरा हो। अब यो भत्केका मनहरू पछि तपाईँको अरूको पनि नाटक कुनै अफ ब्रडवेमा खेल्ने योजना छ?
हाललाई चाहिँ छैन, अब म चाहिँ नेपाल जान्छु, होइन? नेपाल गइसकेपछि अब म त यही नै रङ्गकर्ममै लागिरहने मान्छे हो, अब यहाँ अर्को नाटक पनि देखाउने इच्छा चाहिँ छ। मलाई चाहिँ के एउटा मेरो मनमा लागेको छ भनेदेखि, हरेक वर्ष एउटा नेपाली नाटक चाहिँ अफ ब्रोडवेमा मञ्चन होस् एउटा नाटक भन्ने मेरो चाहना छ। त्यो चाहना चाहिँ पुरा गर्नको लागि स्थानीय यहाँका कलाकार साथीहरूलाई मैले रिक्वेस्ट पनि गरेको छु। म त यहाँ यो कुनै पनि काम गर्नको लागि सुरुवात गर्नको लागि गाह्रो हुन्छ, त्यो सुरुवात चाहिँ भएको छ, यो कामलाई निरन्तरता दिने काम चाहिँ तपाईँहरूले गर्नुहोस् न भनेर मैले यहाँका साथीहरूलाई मैले रिक्वेस्ट गरिरहेको छु। उहाँहरू पनि उत्साहित चाहिँ हुनुभएको छ, अब त्यो कतिसम्म कन्टिन्यू गर्न सक्नुहुन्छ गर्न सक्नुहुन्न भन्ने कुरा चाहिँ त्यो चाहिँ समयले देखाउँछ।
भनेपछि यहाँका लोकल इच्छुक कलाकारहरूलाई तपाईँले यही खसखस.com मार्फत हामीलाई पनि इच्छुक छ भनेर आह्वान गर्दै हुनुहुन्छ होइन त्यसो भए?
हो हो हो
हजुर,
इच्छुक हुनुहुन्छ
हजुर, यहाँको चाहिँ यो विचारले यथार्थता पाओस् फेरि पनि शुभकामना छ। एउटा कुरा नि, नेपालमा चाहिँ विदेशी नाटकहरू नेपालीमा उल्था गरेर मञ्चन भइरहेको छ, तपाईँ चाहिँ यहाँ अमेरिकामा बसेर नेपाली नाटक मञ्चन गराउनु भएको छ, यो अलिकति विरोधाभास कस्तो अनुभव गर्नुहुन्छ तपाईँ?
होइन, म यही कुरा त बडो राम्रो प्रश्न गर्नुभयो, यो राम्रो प्रश्नको लागि तपाईँलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। जस्तो हामी नेपालमा चाहिँ विदेशी नाटकहरूलाई उल्था गरेर हामी नेपाली भाषामा हामीले त्यो नाटकहरूलाई मञ्चन, शेक्सपियरका नाटक, अरू अरूका नाटकहरू पनि हामीले इन्डियन टाइगरका नाटकहरू पनि हामीले नेपालमा मञ्चन गरिरहेका छौँ, अहिले पनि तत्काल पनि मञ्चन भइरहेको
छ, होइन
भइरहेको छ। यो अब विश्वमा यत्रो चाहिँ के अरे नेपाली साहित्यले चाहिँ यत्रो के अरे विश्वका अरू साहित्यले चाहिँ यसरी चाहिँ उल्था गरेर हाम्रो भाषामा उल्था गरेर चाहिँ अरू साहित्यलाई चाहिँ हामी आफ्नो देशमा मञ्चन गर्छौँ, हाम्रो नेपाली नाटक पनि अफ ब्रोडवेमा मञ्चन भइसकेपछि त्यो नेपाली नाटक विदेशीहरूले हेरेर ए यो नाटक त राम्रो रहेछ भनेर उनीहरूले पनि नेपाली नाटकलाई उल्था गरेर उनीहरूको भाषामा नेपाली नाटक पनि मञ्चन गरोस् न भन्ने मेरो चाहिँ चाहना त्यो हो क्या। हाम्रा नेपालका पीडा, नेपालका कथा, नेपालका दुःख, नेपालका सुख, नेपालको कल्चर अरू विदेशीलाई पनि जानकारी होस्, मेन उद्देश्य भनेको त्यो नै हो, त्यो नाटक त्यहाँ मञ्चन गर्नु। एक त स्थानीय कलाकारहरूलाई प्रोत्साहन भयो, कलाकारहरूले आफ्नो कला देखाउन पाए, दोस्रो कुरो नेपाली कल्चर त्यहाँ प्रवेश भयो, नेपाली कल्चर कस्तो रहेछ भन्ने कुरो उनीहरूले त्यहाँ देख्न पाए, देख्न पाइसकेपछि हामी उनीहरूको कल्चरलाई चाहिँ ट्रान्सलेट गरेर हाम्रो भाषामा मञ्चन गर्छौँ भने हाम्रो नेपाली नाटकलाई पनि उहाँ उनीहरूले चाहिँ ट्रान्सलेट गरेर किन उनीहरूको भाषामा मञ्चन गर्न सक्दैन भन्ने मेरो चाहना चाहिँ त्यो हो।
तर यो
भन्ने चाहना हो, गर्ने नगर्ने त अब विदेशी सङ्घ संस्था होला, विदेशी व्यक्तिहरू होलान्, कोही होलान्, त्यो गर्ने नगर्ने त उहाँहरूको खुसीको कुरा हो। तर यस्तो किसिमको माहौल अब यो पहिलो भयो, फेरि अर्को पनि गर्दै गयौँ भनेदेखि त आज नहोला भोलि नहोला पछि त हुन्छ नि, गर्छन् नि त। ए नेपाली पनि त यस्तो रहेछ है, नेपाली कल्चर, नेपाली नाटक, नेपाली साहित्य यस्तो रहेछ, यसलाई पनि हामीले चाहिँ गराउन भन्ने उनीहरूलाई पनि त इच्छा जागृत भएर आउला नि, आउला र उनीहरूको साहित्य चाहिँ हामीलाई इच्छा जागृत भएर आउँछ भने हाम्रो नेपाली साहित्यप्रति पनि त उनीहरूको इच्छा जागृत भएर आउला नि।
मुख्य कुरो उनीहरूलाई सजग बनाउनु पर्यो, हामी पनि छौँ है, हाम्रो अस्तित्व पनि छ, हामी पनि यहाँ छौँ भन्ने कुरो देखाउनु त पर्यो नि, अनि नै उनीहरूलाई स्वाद पर्छ।
हो होइन, देखाउँदै नदेखाइकन गर्दै नगरिकन त कसलाई थाहा हुन्छ र, कृषिको पनि त हामीलाई त थाहा थिएन नि, उनीहरूको हेरेर नै हामीलाई थाहा भयो, उनीहरूको पढेर नै हामीलाई थाहा भयो, अब हाम्रो पनि हेर्नु पाए उनीहरूले हेरे पढलान्, हेरिसकेपछि ए अरू नेपाली साहित्य, अरू नेपाली नाटक पनि कस्ता रहेछन् भन्ने कुराहरू छ, उनीहरूलाई पनि त अध्ययनको एउटा विषय भयो नि त।
यो त भयो, हामीले हाम्रो आफ्नो नेपाली नाटकलाई विदेशीमा लैजाने कुरो भयो, त्यो त स्वाभाविक छ। तर तपाईँ लामो समयदेखि रङ्गमञ्चमा त्यो इन्भल्भ हुनुभएको हैसियतले नि विदेशी नाटकलाई नेपालीमा उल्था गरेर मञ्चन गर्ने कुरालाई चाहिँ कसरी हेर्नुहुन्छ तपाईँ?
मेरो व्यक्तिगत रूपमा म नकारात्मक रूपमा लिन्न, राम्रो कुरा हो, राम्रो कुराको अनुसरण गर्नुपर्छ हामीले, उनीहरूको पनि त थाहा पाउनु, उनीहरूको कल्चर पनि त हामीले थाहा पाउनु पर्यो नि, उनीहरूको साहित्य पनि त हामीले थाहा पाउनु पर्यो नि, होइन? त्यस कारण चाहिँ म यो नराम्रो भन्दिनँ, राम्रो भन्छु, उनीहरूका राम्रा कृतिहरूलाई हामीले चाहिँ अनुसरण गरेर गरौँ, हामीले पनि हेर्न पाउनु पर्यो, हाम्रा नाटकप्रति अभिरुचि राख्ने अथवा अरू मानिसहरूले पनि त त्यो बारेमा जानकारी हुनु पर्यो नि त, फलानु देशमा त यस्तो रहेछ, फलानु साहित्य यस्तो रहेछ, त्यहाँ पनि त हाम्रै जस्तै रहेछ नि त, त्यहाँ पनि त कुनै बिल्कुलै नयाँ त होइन, आखिर त संसार त एउटै हो नि, होइन र? संसार एउटै, त्यहाँ पनि त दुःख हुन्छ, हामी कहाँ पनि दुःख हुन्छ, पीडा हुन्छ, हाँसो हुन्छ, खुसी हुन्छ, रोदन हुन्छ, सबै ठाउँमा हुन्छ नि, सबै ठाउँको पीडामा चाहिँ हामी एक आपसमा चाहिँ समझदारी गरौँ, एक आपसमा देख्न पाउन, बुझ्न पाउन, हेर्न पाउन,
यो त भयो विदेशी नाटक नेपालीमा मञ्चन गर्ने कुरा। अब यो नाटक लेखनकै एकछिन कुरा गरौँ, नेपाली नाटकको लेखन अवस्था कस्तो लाग्छ तपाईँलाई नेपालमा?
नेपाली नाटकको लेखन चाहिँ त्यति उत्साहप्रदबाट नाटक लेखकहरू चाहिँ त्यति देखा परिरहनु भएको छैन, यो चाहिँ अलिकति
कुनै कारण देख्नुहुन्छ?
कारण खोइ अब त्यो चाहिँ त के भन्ने खोइ, अब कारण अब अरू साहित्यभन्दा नाट्य साहित्यमा चाहिँ मानिसहरूको हात अलिक कम लम्केको जस्तो महसुस हुन्छ, होइन? त्यस्तो लाग्छ, त्यो महसुस मैले मात्रै होइन अरूहरूले पनि गरिरहनु भएको होला, अलिकति नाट्य अब यो अलिक कठिन साहित्य पनि भएको हुनाले पनि होला, होइन? त्यति सजिलो किसिमसँग नाटक लेख्ने भन्ने कुरा झट्ट मानिसहरूले लेखिहाल्न जस्तो लेखिहाल्नलाई अलिक गाह्रै पर्छ, अलिकति त्यसमा अब कथा के अरे हुनु पर्यो, सिरियल हुनु पर्यो, होइन सुरुदेखि अन्त्यसम्म हुनु पर्यो, त्यसमा दुःख आउनु पर्यो, पीडा आउनु पर्यो, हाँसो आउनु पर्यो, रोदन आउनु पर्यो, विभिन्न कुराहरूलाई समेटेर न नाटक बन्छ नि। एउटै विषयलाई लिएर कविता एउटा विषयको होला मानौँ न, कथा एउटा विषयको होला मानौँ न, होइन अब के अरे नियात्राको एउटा विषयको होला, एउटा देशको होला, एउटा ठाउँको होला, होइन तर यो नाटकमा त सबै कुरा, त्यसमा त दुःख हाँसो पीडा रोदन खुसी कला हाम्रो संस्कृति सबै कुराहरूलाई चाहिँ विचार गरेर चाहिँ नाट्य साहित्यलाई हामी लेखनतिर अगाडि बढ्छौँ। त्यस कारण चाहिँ अब यो नाट्य साहित्यप्रति चाहिँ त्यति उत्साहप्रदबाट लेखकहरू देखा पर्नु भएको छैन, अब निकट भविष्यमा देखा पर्नु होला, अब आउनु होला, होइन यसरी उत्साहप्रदबाट चाहिँ नाटकहरू हाम्रो देशमा पनि मञ्चन हुने क्रमहरू दिन प्रतिदिन बढिराखेका छ। नाटकहरू अब पाँच सातवटा काठमाडौँमा चाहिँ थिएटरहरू हलहरू खुलिराखेका छन् अहिले, थिएटर हलहरूमा दिनहुँ नाटक मञ्चन भइरहेका छन्। कलाकार लेखकहरू नयाँ पनि निस्किएकै छन्, निर्देशकहरू निस्किएका छन्, कलाकारहरू निस्किएका छन्। यो उत्साहको कुरा हो नि, होइन यसले गर्दाखेरि अब भोलिका दिनहरूमा चाहिँ नाटककारहरू पनि देखा पर्नु होला भन्ने कुरा आशा गर्न सकिन्छ।
अहिलेका युवा पुस्ताहरूमा नाटककार हरूको सम्भावना कतिको देख्नु भएको छ, कतिको वाच गर्नु भएको छ तपाईँ?
अब युवा पुस्तामा चाहिँ नाटक नाटककारहरू अब उत्साहप्रदबाट देखा पर्नु भएको छ, र नाटककार मात्र होइन कलाकारहरू पनि निर्देशकहरू पनि सबै यो यो समूह नै भनौँ न, लेखक भयो, निर्देशक भयो, कलाकार भयो, अब मञ्चन गर्ने संस्था भयो, उत्साहप्रद किसिमबाटहरू चाहिँ अहिले देखा परेको हुनाले भोलिको दिनमा चाहिँ पूर्ण रूपमा आशा गर्न सकिन्छ। यसमा चाहिँ
अब हालसालै मैले नेपाल साप्ताहिक पत्रिकामा रमण घिमिरेको एउटा नाटक सम्बन्धी लेख पढेको थिएँ, नजिकको तीर्थ हेला भनेर। त्यस लेखमा चाहिँ नि तपाईँले पढ्नुभयो पढ्नुभएन कुनै, मैले त्यसमा चाहिँ के छ भने नाटक सम्बन्धीमा हाम्रो नेपाली नाटकहरूमा त्यति नाटक लेखिएको छैन, जुन नाटक लेखेको छ त्यो पनि परम्परागत रूपमै नै लेखेको छ भन्ने कुरालाई चाहिँ नि अलिकता यो विदेशी नाटकहरूको चाहिँ नि बढी प्रभाव भएको भन्ने कुरो थियो, र त्यसमा चाहिँ केही नाट्यकर्मी तथा नाटककारहरूले पनि नेपाली नाटकहरू लेखेको छैन, नाजुक अवस्था नै छ भन्नुभएको थियो, जुन कुरा यहाँ पनि
नाजुक चाहिँ म भन्दिनँ, होइन उत्साहप्रद किसिमबाट हाम्रो नाटककारहरू चाहिँ देखा पर्नु भएको छैन, र निकट भविष्यमा चाहिँ आशा गर्न सकिन्छ अब चाहिँ नाटककारहरू दिन प्रतिदिन अब देखा परिरहनु भएको छ, र अब निरन्तर चाहिँ अब अरूहरू पनि देखा पर्छ
आशा गरौँ यो नाटक। अब तपाईँ आफै नाटक त लेख्नुहुन्न नि है, एउटा अघि तपाईँले भन्नुभयो अशिष मल्लसँग लिखेर चाहिँ एउटा स्क्रिप्ट मिलेर तयार गर्नुभयो, तर त्यो बाहेक प्रायः तपाईँ नाटक त लेख्नुहुन्न,
होइन,
तर तपाईँले अभिनय गर्ने नाटकमा आधारभूत कुरा के देख्नु, के खोज्नुहुन्छ र त्यसमा चाहिँ नाटक गर्न मञ्चन गर्न खोजिनुहुन्छ?
मैले नाटकमा चाहिँ मञ्चनमा चाहिँ अग्रसर हुनुको मूल कारण चाहिँ के भनेदेखि त्यो नाटकको विषयवस्तु के भन्न खोजेको छ, हाम्रो दुःख पीडाहरू कति छन् त्यो नाटकमा, मैले गर्ने चरित्रले के भन्न खोजेको छ, त्यो चरित्र मनलाई सुट हुन्छ कि हुँदैन, मैले चाहिँ त्यो चरित्रमा म कति डुब्न सक्छु, मैले कति त्यसमा चाहिँ ज्यान भर्न सक्छु, त्यो हेरेर म अनि त्यसमा लाग्छु, र अनि त्यसमा म सफल असफल मैले गरेका कार्यहरू त्यो चाहिँ दर्शकमा छोड्छु, दर्शकहरूले हेर्नुहुन्छ, हेरिसकेपछि अनि
त्यो त पक्कै कुरा भयो, त्यो त दर्शकमा र अब कुरा भयो। कस्तो नाटककारका नाटकहरू तपाईँ मन पराउनुहुन्छ?
विभिन्न अब नाटककारहरू, अब हाम्रो देशका नाटककारहरू नाट्य सम्राट बालकृष्ण समूह, भीमनिधि तिवारी, विजय बहादुर मल्ल, होइन अशेष मल्ल, के अरे वासु शशि, यस्ता यस्ता दिग्गज दिग्गज नाटककारहरू हुनुहुन्छ नि, होइन चुडानाथ भट्टराई भनौँ न, अब माधव प्रसाद घिमिरे, सत्यमोहन जोशी, वरिष्ठ नाटककारहरू जुन जसले लेखिसकेपछि एउटा जनमानसमा चाहिँ एउटा चाहिँ दुःख पीडाहरूलाई समेटेर उहाँहरूले लेख्नुहुन्छ र त्यो लेखेको कुराहरूलाई हामी मञ्चनमा
नाम नै लिइहाल्नु हो तपाईँहरूले होइन. अब तपाईँ त्यहाँ प्रतिष्ठानमा चाहँदाखेरि तपाईँले बालकृष्ण शर्माको, सत्यमोहन जोशीको, श्यामदास वैष्णव, विजय मल्ल जस्ता हस्तीहरूसँग मिलेर काम गर्नु, नाट्य कर्मको काम गर्नुभयो होइन. उहाँहरू जस्ता हस्तीहरूसँग काम गर्दाखेरिको तपाईँको अनुभव कस्तो रह्यो? छोटकरीमा भन्नु
कुरै छोडिदिनुहोस्. उहाँहरूसँग काम गर्न पाउनु त मेरो जीवनको म चाहिँ म जतिको भाग्यमानी अरू को होला जस्तो लाग्छ मलाई.
केही रमाइला क्षणहरू चाहिँ हामीलाई स्केयर गर्नु नि त.
रमाइला क्षणहरूमा जस्तो अब बालकृष्ण शर्माज्यूको नाटक मैले दुई चारवटा मैले नाटक मैले खेलेँ, धेरै त खेलेको छैन. उहाँसँग चाहिँ अब दुई अब म 28 सालमा नेपाल प्रज्ञा प्रतिष्ठानमा प्रवेश गरेको हो. उहाँको चाहिँ त्यही 36 सालतिर कि कति सालतिर उहाँको स्वर्गीय भयो. त्यो चाहिँ प्रज्ञा प्रतिष्ठानमा उहाँ आइरहनुहुन्थ्यो. आएर चाहिँ उहाँसँगको चाहिँ एउटा सामिप्यता, उहाँको चाहिँ त्यो नाटकप्रतिको अभिरुचि, उहाँले चाहिँ नाटकमा चाहिँ पुर्याउनु भएको योगदान, उहाँले हामी कलाकारहरूलाई चाहिँ कसरी चाहिँ एउटा राम्रो वातावरण दिएर त्यो नाटकलाई मञ्चन गर्नको लागि चाहिँ कसरी चाहिँ उहाँले चाहिँ एउटा व्यवहार भनौँ न प्रस्तुत गर्नुहुन्थ्यो र उहाँले उहाँले सिकाउने कुराहरू त्यो त अविस्मरणीय कुराहरू छ. त्यसपछि आएर विजयबहादुर मल्ल भनौँ न, विजयबहादुर मल्लसँग त म एकाडेमीमा हामी सँगै नै उहाँ सदस्य भएदेखिको उहाँ उपकुलपतिज्यू हुनु हुने बेलासम्म हामी सँगै नै काम गरिरह्यौँ उहाँसँग. र उहाँका धेरै नाटकहरूमा मैले काम गरेँ. काम गर्दाखेरि त अब उहाँको त अब उहाँले कस्तो सम्मान गर्नुहुन्थ्यो भनेदेखि नाटक अब लेख्ने अब रिहर्सल चर्चा छ ल आज चाहिँ दुई पाना नाटक यो चाहिँ तिमीहरू रिहर्सल गर्दै गर अरू चाहिँ पछि आउँछ ल भनेर उहाँले त्यसरी दुई पाना नाटक
दिनुहुन्छ.
कन्सेप्ट चाहिँ छ उहाँको दिमागमा होइन, उहाँलाई फुर्सदै नभने उहाँ अब त्यस्तो टाइपको मान्छे नि
होइन. लेख्दै मञ्चन गर्दै
लेख्दै चाहिँ रिहर्सल गर्नु पऱ्यो नि, पहिला त तयारी पार्नु पऱ्यो नि. ल आज चाहिँ यो दुई पारा नाटक लेखेको छ ल तिमीहरू हेर्दै गर अरू चाहिँ म भोलि दिउँला भनेर उहाँले त्यसरी दिनुहुन्थ्यो. त्यो पनि एउटा रमाइलो कुरा, रमाइलो क्षण हो. त्यस्तो क्षणमा हामीले पार गर्दै आऊँ. त्यसपछि अब के अरे माधव प्रसाद घिमिरे अब गीती नाटक, उहाँको गीती नाटक जुन चाहिँ अब तिन तिनवटा गीती नाटकमा प्रमुख भूमिका मैले चाहिँ खेल्ने अवसर पाएँ.
मालती
मङ्गले भयो, अर्को चाहिँ शकुन्तला भयो, अर्को देउकी भयो. मालती मङ्गलेमा मङ्गलेको भूमिका मैले निर्वाह गरेँ, शकुन्तलामा राजा दुष्यन्तको भूमिका निर्वाह गरेँ, र देउकीमा चाहिँ देउकी चाहिँ हाम्रो अब सुदूरपश्चिमको कथा भएको हुनाले त्यसमा चाहिँ देउकी यो केटीको बाबु मुख्य भूमिका मैले निर्वाह गरेँ. यो तिनैवटा नाटकमा चाहिँ मैले मुख्य भूमिका निर्वाह गर्ने अवसर पाएको छु. त्यो पनि मेरो जीवनको एउटा के भन्नु नबिर्सने एउटा महत्त्वपूर्ण पाटोको रूपमा मैले लिन्छु त्यो कुराहरूलाई. उहाँ पनि कलाकारहरूसँग आउने, रिहर्सलमा बस्ने, रमाइला कुराहरू गर्ने, कलाकारहरूलाई चाहिँ एउटा भनौँ न फ्रेस बनाउने कुराहरू गर्ने, यसरी गर्नुपर्छ यसो गर्नुपर्छ भन्ने कुराहरू उहाँ पनि स्टेजमा आएर सँगै बसेर त्यसरी उहाँले.
तर पनि कहिले पनि यसो साँगुरो अप्ठ्यारो भन्ने कुरो परेको
छैन? छैन, त्यस्तो साँगुरो अप्ठ्यारो चाहिँ मैले चाहिँ महसुस गरिनँ कसैबाट पनि.
अनि तपाईँ पक्कै पनि भाग्यशाली हुनुहुन्छ उहाँहरू जस्तोसँग बसेर रङ्गमञ्चको यो नाट्यकारमा नाट्यकारितामा लाग्नु.
सत्यमोहन जोशी भनौँ न, सत्यमोहन जोशीको दुई तिनवटा नाटकहरूमा तिन चारवटा नाटकमा मैले अभिनय गर्ने अवसर पाएँ. त्यसमध्ये चाहिँ फर्केर हेर्दा भन्ने नाटक 2033 सालमा प्रज्ञा प्रतिष्ठानले मञ्चन गरेको, त्यो चाहिँ अति नै त्यो लोकप्रिय नाटक हो. त्यो सबै मैले नायकको भूमिका खेल्ने अवसर पाएको थिएँ.
अब यो रङ्गमञ्चको एकछिन कुरा गर्दाखेरि 30 सालको भनौँ न, तपाईँ 30को दशकदेखि सक्रिय हुँदै आउनु भएको छ. त्यस बेलाको रङ्गमञ्चको प्रविधि र अहिलेको प्रविधिमा पक्कै पनि आकाश पातालको फरक देख्नु भएको छ होइन. कस्तो अनुभव गर्नुहुन्छ? अब अहिले सहिलो छ, उतिखेर सहिलो लाग्थ्यो कि के छ, कस्तो अनुभव? होइन,
उति बेला चाहिँ अलिक परम्परागत रूपमा हामी चाहिँ अब रङ्गमञ्चका सजावटहरू पनि परम्परागत रूपमा हामी गर्थ्यौँ त्यति बेला। अब अहिले चाहिँ नयाँ नयाँ टेक्नोलोजीहरू आए, नयाँ नयाँ चाहिँ अब प्रविधिहरू आए, यिनीहरूले गर्दाखेरि अब रङ्गमञ्चका सजावटका क्रिया काम कारवाहीमा एउटा मोडर्न पढ्ना पनि अब अहिले आइराखेको छ। हामी त्यति बेला चाहिँ त्यस्तो अहिलेको जस्तो प्रविधिहरू नभएको हुनाले त्यति बेला हाम्रो परम्परालाई नै धान्ने कामहरू हामीले गरिराखेका थियौँ। अब यसलाई चाहिँ अब मोडर्न हुँदै अब अहिले आजको युगमा हामी आइपुगेका छौँ।
अनि नेपाली अब एउटा दुईवटा प्रश्न छ मेरो, भाइस वर्षा भनेको जस्तै नेपाली नाटकको प्रभाव नेपाली समाजमा कस्तो परेको देख्नु भएको छ?
नेपाली नाटकको प्रभाव नेपाली समाजमा अति नै महत्त्वपूर्ण रूपमा र अति नै चाहिँ लोकप्रिय रूपमा चाहिँ परेको मैले महसुस गरेको छु। र जुन नाटकहरूमा मैले तिनीहरूले चाहिँ जनमानसमा चाहिँ प्रभाव पार्ने नाटकहरूमा मैले अभिनय गर्ने अवसर पनि पाएको छु। उदाहरणको लागि 2033 सालमा सत्यमन जोशीज्यूले लेख्नुभएको नाटक फर्केर हेर्दा नाटकमा मैले नायकको भूमिका निर्वाह गरेको थिएँ। त्यो नाटक कस्तो थियो भनेदेखि हाम्रो त्योभन्दा अगाडि चाहिँ नाटकहरू मञ्चन त्यति साह्रो हुने चलन थिएन। त्यो 2033 सालमा चाहिँ के अरे त्यति सालभन्दा अगाडि दार्जिलिङबाट एउटा नाटक आयो, अनि देउराली हुन्छ भन्ने। त्यो नाटक चाहिँ बहादुर मुखियाजीले लिएर आएर प्रज्ञा प्रतिष्ठानमा मञ्चन गर्नुभयो। त्यो नाटक चाहिँ दर्शकहरूले निकै नै रुचाउनु भयो र निकै नै राम्रो प्रभाव पर्यो। र यस्तो राम्रो प्रभाव परिसकेपछि यस्तै चल्ने, यस्तै हाम्रो जनमानसमा चाहिँ भिजेको, हाम्रो दुःख पीडा चाहिँ भएको नाटकहरू लेख्न सकिन्न। त्यति बेला चाहिँ कुलपति सूर्यविक्रम गेवालीज्यू हुनुहुन्थ्यो, एकाडेमीको सदस्य सचिव चाहिँ सत्यमोहन जोशी हुनुहुन्थ्यो। अनि यस्तो खालको नाटक हामी पनि त लेख्न सक्दैनौँ र सचिवज्यू भनेर सूर्यविक्रम गेवालीज्यूले सत्यमोहन जोशीज्यूलाई भन्नुभयो। भन्नुभएपछि सत्यमोहन जोशीले चाहिँ म प्रयास गर्छु नि त हजुर, म पनि त प्रयास गर्छु नाटक लेख्नलाई भनेर उहाँले भनेर त्यो प्रयास गर्छु भनेको फलस्वरूप चाहिँ उहाँले त्यो नाटक
लेख्नुभयो।
त्यो नाटक लेखेर चाहिँ अनि हामीले रिहर्सल गरेर मञ्चन गऱ्यौँ। यति प्रभाव पऱ्यो कि त्यो नाटक, त्यो अनि देउराली रुन्छ भन्दा पनि त्यो नाटक कम भएर त्यो नाटक अझ दर्शकहरूले मन पराएर त्यहाँ चाहिँ अब हाउसफुल भएर हलका चाहिँ सिसाहरू तोडफोड हुने, गमलाहरू फुट्ने, मान्छेको भिड त्यस्तो लाएर त्यसरी सफलतापूर्वक त्यो फर्केर हेर्दा नाटक मञ्चन भयो। र त्यसले चाहिँ हाम्रो कस्तो थियो कथा त भनेदेखि हाम्रो ग्रामीण कथा थियो, गाउँमा चाहिँ दुःख पीडाको कुराहरू थियो त्यसमा। र हाम्रो गाउँमा पनि अब सहरमा बस्ने मानिसहरूले गाउँको पीडा त त्यति बुझेका हुँदैनन्, त्यति देखेका हुँदैनन्, गाउँको कथा त त्यति देखेका हुँदैनन्, थाहा हुँदैन। त्यो नाटकले चाहिँ ए हाम्रो गाउँमा चाहिँ यस्तो किसिमका दुःख पीडाहरू पनि रहेछन् है भन्ने कुराको सन्देश दियो। त्यो कुरा चाहिँ दर्शकहरूले थाहा पाउनुभयो, त्यसले धेरै राम्रो प्रभाव पर्यो समाजमा। क्या समाजमा अब राम्रो प्रभाव परिसकेपछि त्यही नै फल हो नि राष्ट्रको लागि त। जुन रूपमा चाहिँ समाज चाहिँ एउटा विकृति रूपमा चाहिँ अगाडि बढिरहेको समाजलाई सही बाटोमा ल्याउन सक्नु नै नाटकको सफलता हो नि त। त्यस्ता भनौँ न पर्खेर हेर्दा, त्यसपछि चाहिँ शकुन्तला भयो, माधव प्रसाद घिमिरेज्यूले लेख्नुभएको शकुन्तला नाटकमा, त्यसमा पनि हाम्रा चाहिँ अब सङ्गीतका कुरा छन्, त्यसमा अभिनयका कुरा छन्, रङ्गमञ्चको सजावटको कुरा छ। त्यो रङ्गमञ्चको सजावटमा त्यो शकुन्तला नाटकमा यस्तो किसिमको सजावट थियो कि त्यो चाहिँ त विदेशीहरूले पनि त्यो सजावटलाई चाहिँ प्रशंसा गरेको सजावट थियो त्यसमा।
मैले
लाइटकाहरू चाहिँ इफेक्टहरू रङ्गमञ्चमा चाहिँ के अरे डुङ्गा चलाएको इफेक्टहरू रङ्गमञ्चमा डुङ्गै चलेको देखिन्छ अडियन्सले हेर्दाखेरि, एउटा समुद्रमा चाहिँ डुङ्गा चलेको चाहिँ दृश्यहरू थियो। त्यो दृश्य हेर्नको लागि मान्छेहरू चाहिँ कयौँ मान्छेहरू भिड लगाएर चाहिँ त्यो नाटक पनि मञ्चन भयो। त्यसपछि भनौँ न अब मालती मङ्गले भयो होइन, मालती मङ्गले त अब आजभन्दा हाम्रो 300-350 वर्ष अगाडिको हाम्रो देशको गोर्खामा एउटा घटेको चाहिँ सत्य घटनामा आधारित कथालाई लिएर त्यो नाटक चाहिँ मालती मङ्गले राष्ट्रकवि माधव प्रसाद घिमिरेज्यूले लेख्नु भएको नाटक हो त्यो, होइन त्यो नाटकमा चाहिँ हाम्रो त्यति बेलाको आजभन्दा 300-350 वर्ष अगाडि हाम्रो नेपालको परिवेश कस्तो रहेछ त, नेपालीहरू कसरी बसेका रहेछन् त भन्ने कुरा चाहिँ अहिलेको मानिसलाई जानकारी भयो नि।
त्यो चाहिँ समाजको प्रभाव नेपाली नाटकमा भन्ने भयो, मैले चाहिँ खास खोजेको भने नेपाली नाटकको प्रभाव समाजमा नेपाली समाजमा कसरी भएको छ भन्ने मेरो प्रश्न थियो। तर तपाईँले अहिले भन्नुभयो एउटा कुरो मलाई चसक्क के लाग्यो भने नि, मैले अरू नाटककर्मीहरूले सरसँग पनि सोद्धाखेरि चाहिँ 30 दशकमा नाटकको चाहिँ भेल किन बढ्यो, नाटकको चाहिँ नि प्रदर्शन र दर्शकमा चाहिँ कसरी वात्तै बढ्यो, कारण के होला भन्ने कुरो मैले सोद्धै थिएँ। तर तपाईँले अहिले अहिले एउटा कुरो के भन्नुभयो भने नि, अनि देउराली रुन्छ भने नाटक दार्जिलिङबाट लिएर आएपछि सूर्यविक्रम देवालीले सत्यमोहन जोशीलाई हामीले यसरी नाटक लेख्दाखेरि हुँदैन भनेर उहाँले फर्केर हेर्दा भनेर नाटकले लेख्नु भयो होइन, त्यसपछि नाटकको भेल बढ्यो भन्ने कुरालाई निचोडमा लिने हो भने दार्जिलिङबाट आएको अनि देउराली नाटक नै एउटा मूल कारण हो त्यो 30 दशकमा नाटकको भेल बढ्नुमा।
त्यो चाहिँ अब कसरी भन्ने, अब भेल बोक्नुमा उहाँहरूलाई नै, अब
किनभने 30 दशकमा त धेरै नाटकहरू चले नि होइन,
समयको कुरा हो, उहाँहरूले संजोग बस अब त्यो नाटक लिएर आएर देखाउनुभयो, त्योभन्दा अगाडि अब भनौँ न त्यसरी पब्लिक सो चाहिँ नाटकहरू चलेको पनि थिएन, थाहा थिएन हामीलाई होइन, त्यसभन्दा पछि चाहिँ अब भनौँ न फर्केर हेर्दा नाटक अनि हामीले नेपाली उसले नै राइटरले नै लेखेर चलेको नाटक चाहिँ अब फर्केर हेर्दा पनि फर्केर हेर्दा नाटक हो। अब त्यसलाई चाहिँ अब मनबहादुर मुखियालाई अथवा दार्जिलिङलाई नै हामीले अब उहाँहरूलाई त्यही क्रेडिट दिने कुरा चाहिँ अब कसरी भनौँ म होइन, यो उहाँहरूले एउटा नेपाली नाटकलाई चाहिँ झस्का चाहिँ दिनुभएको हो, त्यसलाई चाहिँ स्वीकार गर्नुपर्छ।
हजुर धन्यवाद त्यसको लागि। नेपाली नाटक लेखनको कुरा गर्दाखेरि नि अघि हामीले उनी भन्यौँ अलिकता सुस्तता आएकै हो, उत्साहजनक छैन भन्नुभयो होइन, त्यति हुँदाहुँदै पनि नेपाली नाटकले परम्परागत बाटो समातेको छ या समयअनुसार परिवर्तन हुँदै आधुनिकताको बाटो पनि समाउँदै गएको छ नाटक लेखनमा?
होइन, लेखनमा अब परम्परा परम्परागत रूपमा लेख्ने राइटरहरू पनि हुनुहुन्छ र अब आधुनिक रूपमा लेख्ने राइटरहरू पनि हुनुहुन्छ होइन, यसलाई आफ्नो
भनेपछि दुवै बाटो समातेको छ भन्ने बनाएर
दुवै बाटो छ।
अब हामी कार्यक्रमको अन्तिम अन्तिममा आइसकेका छौँ, एउटा अगाडि नै सोध्नुपर्ने प्रश्न मैले जाना जाने पछाडि राखेको हुँ, मैले 15 वर्षदेखिको नै अभिनय क्षेत्रमा लाग्नुभयो र अहिलेसम्म लागि नै रहनु भएको छ होइन, यो अभिनयतर्फ लाग्नुको मूल कारण के हो, केले झक्या तपाईँलाई?
मैले चाहिँ कसरी लिन्छु यसलाई भनेदेखि, कुनै पनि मानिसको जन्म भइसकेपछि अब त्यो हुर्किँदै जान्छ, हुर्किँदै गइसकेपछि उसले चाहिँ जीवनयापनको लागि कुनै न कुनै क्षेत्रलाई चाहिँ उसले अगाल्नु पर्ने हुन्छ, कोही अब डक्टर भन्लान्, कोही इन्जिनियर भन्लान्, कोही पाइलट भन्लान्, कोही वैज्ञानिक भन्लान्, कोही के भन्लान्, त्यो आफ्नो ठाउँमा छ। मैले चाहिँ के सोच गरेँ भनेदेखि, मैले अब मेरो बालापनदेखि नै मलाई चाहिँ नाटकप्रति चाहिँ अभिरुचि किन बढ्यो त भनेदेखि, बाल्यकालमा हाम्रो गाउँमा भनौँ न अब दसैँ तिहारमा नाटकहरू गर्ने, कल्चर प्रोग्रामहरू गर्ने त्यस्तो चलन थियो र त्यहाँ चाहिँ गाउँमा त्यस्तो कल्चर प्रोग्रामहरू गर्ने बेलामा अरू मानिसहरूले गरेको हेर्दाखेरि मलाई धेरै नै प्रेरणा, ए म पनि यस्तो गर्न पाए हुन्थ्यो भन्ने कुराहरू मलाई चाहिँ बालापनदेखि नै मेरो दिमागमा चाहिँ घुसेको कुरा हो र त्यो घुसेपछि चाहिँ म अब भनौँ स्कुलमा गएँ, स्कुलमा गइसकेपछि अब स्कुलको वार्षिक उत्सवमा त्यहाँ चाहिँ अब विविध कार्यक्रमहरू हुने क्रममा नाटक पनि त्यहाँ मञ्चन हुन्थ्यो। अनि त्यसमा चाहिँ मैले अब एउटा कुनै रोलमा चाहिँ मैले त्यहाँ भूमिका निर्वाह गर्ने अवसर पाएँ। त्यो मैले अवसर पाइसकेपछि त्यो मैले अभिनय मैले त्यो नाटकमा गरेँ। गरिसकेपछि मेरो अभिनय धेरै नै सफल भएछ। त्यहाँ गुरुहरूले भनौँ साथीभाइहरूले त्यो नाटक हेर्ने जो जो मान्छे हुनुहुन्छ उहाँहरूले मेरो चाहिँ प्रशंसा गर्नुभयो। मैले गरेको अभिनयप्रति उहाँहरूलाई चित्त बुझ्यो, राम्रो लाग्यो। त्यस कारण उहाँहरूको कुराहरू सुन्दाखेरि म प्रेरित थोरै बालापनमा गाउँमा म प्रेरित भएँ। त्यसपछि स्कुलमा आएर म प्रेरित भएँ। अनि त्यसपछि क्रमैसँग हुँदै गएपछि अब मैले अब मेरो जीवन यापन गर्नको लागि कुन बाटो ल्याउँ त भन्ने मेरो दिमागले एउटा के निर्णय गर्यो भनेदेखि म चाहिँ अब कलाकारै भन् भन्ने कुरा एउटा मेरो दिमागले अठोट गर्यो, मेरो मनले अठोट गर्यो। त्यही अठोट स्वरूप नै म सुरुदेखि नै एउटै क्षेत्रमा लागेर म आज तपाईँहरूसँग यसरी बोल्न सक्ने र दुई शब्द कुरा राख्न सक्ने एउटा अवस्थामा आइपुगेको छु।
यहाँको यो नाट्य यात्रा को सफलतामा हामीलाई पनि खुसी लागेको छ। तपाईँको आगामी यात्रा पनि सफलदायी होस् भन्ने हाम्रो चाहना छ। अब जाँदा जाँदै अर्को एउटा प्रश्न के हो भने तपाईँ मूलत कलाकार रङ्गकर्मी जोडियोस् भत्किएका मनहरूमा आएर तपाईँ प्रड्युसर पनि बन्नुभयो, निर्देशक पनि बन्नुभयो, हजुर। अब यसलाई निरन्तरता दिने भन्नुको मतलब निर्देशन गर्ने अनि लेखन पनि गर्ने तपाईँको अभिप्राय कहाँसम्म छ?
लेखनमा चाहिँ मेरो त्यति मैले सोचेकै छैन। म चाहिँ नाटक राइटर भएर मेरो हातबाट मैले लेखेका नाटकहरू मञ्चन गराउनको लागि मैले अहिलेसम्म सोचेकै छैन। अरू साथीभाइहरूले अरू ठुला नाटककारहरूले गरेको लेख्नुभएको नाटकहरूलाई गर्ने कुरामा म आफ्नो प्रयास गर्छु, तर लेख्ने कुरामा चाहिँ म यो हात अगाडि बढाएको।
अब निर्देशनको कुरा,
निर्देशन त मेरो कन्टिन्यू नै भइहाल्यो,
कन्टिन्यू हुन्छ।
निर्देशन र खेल्ने कुरा त मेरो कन्टिन्यू नै भइहाल्यो।
हालबाटै हामी अन्तमा आइसकेको छौँ। जाँदा जाँदै खसखस.com का श्रोताहरू र अहिलेका वर्तमान नाटककारहरू तथा रङ्गकर्मीहरूलाई विशेष आफ्नो सन्देश भन्नुपर्दा के भन्नुहुन्छ?
अब पहिलो कुरा चाहिँ त अब खसखस.com अब बासु श्रेष्ठजीले नाटक सम्बन्धी कुरालाई लिएर मलाई केही कुराहरू राख्ने अवसर दिनुभएकोमा त्यसलाई मेरो हृदयदेखि म तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। मेरो कुराहरू श्रोतासम्म फेरि पुर्याइदिनु भएकोमा तपाईँलाई मुरी मुरी धन्यवाद। अब त्यसपछि अब नाटककार भनौँ नाटक कलाकारहरू उत्साहप्रदबाट अहिले निस्किरहनु भएको छ, त्यसको लागि म नाट्य क्षेत्र नै आगामी दिनमा चाहिँ एउटा राम्रो रूप लिएर त्यसमा नाटककारहरू पनि बाँच्न सक्ने, नाटक लेखेर मानिसहरू बाँच्न सक्ने, नाटक निर्देशन गरेर मानिसहरू जीवनयापन गर्न सक्ने, नाटक खेलेर जीवनयापन गर्न सक्ने परिस्थिति बिस्तारै रूपमा सुरु हुँदै आएको जस्तो महसुस भइरहेको छ अहिले हाम्रो देशमा। त्यसकारण म आगामी दिनमा चाहिँ यो नाट्य क्षेत्रमा लाग्ने समग्र रूपमा लेखक निर्देशक कलाकारहरूको दैनिकी जीवन बिताउनको लागि यो क्षेत्रले एउटा राम्रो रूप लिएर आगामी दिनमा जीवनयापन गर्न सक्ने स्थितिमा पुग्छ भन्ने कुरा मलाई चाहिँ पूर्ण रूपमा विश्वास छ, किनभने त्यस्ता किसिमका सङ्केतहरू देखा परिसकेका छन् र यो यसमा म मलाई ज्यादै खुसी पनि लागेको छ। र त्यस्तै अब भनौँ अब के अरे रङ्गमञ्चहरू भनौँ, अब हाम्रो देशमा अहिले काठमाडौँमा 5-7 रङ्गमञ्च साना थिएटर हलहरू खुलिरहेका छन्। अब यो थिएटर हल खुल्ने क्रम चाहिँ राजधानी बाहिर भनौँ हाम्रो तराईमा भनौँ पहाडमा भनौँ पनि क्रमशः अब रङ्गमञ्चहरू पनि खुल्ने क्रम बढिरहेका छन्। यसले के गर्छ भनेदेखि रङ्गकर्मीहरू नाटककारहरू चाहिँ निस्कने बढ्ने क्रममा चाहिँ प्रोत्साहित गर्छ। मेरो समग्रमा मैले भन्न खोजेको कुरा चाहिँ के भनेदेखि आगामी दिनमा नाटक क्षेत्रको भविष्य राम्रो छ, नाटकमा लागेर मानिसहरूले जीवनयापन गर्न सक्छन् भन्ने कुरा चाहिँ मलाई लाग्छ।
मालती मङ्गलेका मङ्गले कलाकार हरिबाबु थापाज्यू, तपाईँले आफ्नो अमूल्य समय र विचार खसखस.com लाई प्रदान गर्नुभएकोमा हामी धन्यवाद तथा आभार व्यक्त गर्दछौँ। तपाईँको यो कलाकारिता रङ्गकर्मीको यात्रा अझ सफलदायी होस् भन्ने हाम्रो शुभकामनाका साथ तपाईँको सुस्वास्थ्यको कामना पनि गर्दै आज हामी बिदा माग्दछौँ। धन्यवाद।
धन्यवाद वासु श्रेष्ठजी, तपाईँलाई मेरो कुराहरू राख्ने अवसर दिनुभएकोमा। फेरि पनि तपाईँलाई धेरै धेरै धन्यवाद।
हस्, धन्यवाद।